समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र राजु थापा। आदरणीय श्रोता, आज जून 5 अर्थात विश्व वातावरण दिवस, विश्व समुदायले वातावरण संरक्षणका लागि ऐक्यबद्धता जनाउने विशेष दिन। प्रकृति र मानव सभ्यता एकापसका परिपूरक हुन्, तर औद्योगिकरण, तीव्र र अव्यवस्थित शहरीकरण तथा प्रकृतिको दोहनका कारण आज पृथ्वी संकटमा परेको छ। विश्वव्यापी रूपमा बढ़दै गएको तापक्रम, जलवायु परिवर्तनका अनपेक्षित असरहरू र जैविक विविधताको ह्रासले मानव अस्तित्वमाथि नै प्रश्नचिन्ह खड़ा गरिदिएको छ। नेपालको सन्दर्भमा कुरा गर्दा हाम्रा चुनौतीहरू अझ विशिष्ट र जटिल छन्। एकातिर हामी विश्वकै सर्वोच्च शिखर सगरमाथा र हिमाली श्रृंखलाहरूको देश भनेर गर्व गर्छौ, तर अर्कोतर्फ जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरू तीव्र गतिमा पग्लिरहेका छन्। हिमतालहरू फुट्ने जोखिम बढ़ेको छ भने हिमाली अर्थतन्त्र संकटमा परेको छ। हाम्रा पहाड़हरू खडेरी र पहिरोको चपेटमा छन् भने तराईका भूभागले अनपेक्षित तापक्रम वृद्धिको सामना गर्नु परेको छ। अझ संघीय राजधानी काठमाडौँ लगायतका प्रमुख शहरहरू वायु प्रदूषणका कारण पछिल्ला वर्ष घातक स्तरमा पुग्ने र तथ्याङ्कले पनि यी शहरहरूलाई बढ़ी वायु प्रदूषण भएको शहरहरूमा देखाउने गरेको छ। यिनै गम्भीर समसामयिक र वैज्ञानिक पक्षहरूमा केन्द्रित रहेर आज हामी कुराकानी गर्दैछौं। यसको लागि हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डाक्टर सुदीप ठकुरी। उहाँ लामो समयदेखि नेपालको वातावरण, जलवायु परिवर्तन र यसको सामाजिक आर्थिक प्रभावका बारेमा अध्ययन, अध्यापन र अनुसन्धान गर्दै आउनुभएको छ। डाक्टर, स्वागत छ कार्यक्रममा। आज विश्व वातावरण दिवस, यसै सन्दर्भमा हामी यहाँसँग कुराकानी गर्दैछौ। खास गरेर पछिल्लो समयका कुरा गर्दाखेरि जलवायु परिवर्तनका कुराहरू आइरहेका छन्, यसले पारेका असरका कुराहरू आइरहेका छन् र अझै भनियो भने जलवायु परिवर्तन अथवा वातावरण प्रदूषणमा नेपालको हात छैन, तर पनि यसको असर हामीले भोग्नु परेको छ भन्ने कुराहरू आइरहेका छन् र विश्व मञ्चहरूमा यी कुराहरू उठाइरहँदाखेरि एउटा प्राध्यापक, एउटा अनुसन्धानकर्ताको आँखाबाट हेर्दाखेरि विगत केही दशकमा नेपालको समग्र वातावरणीय अवस्था कस्तो छ, के कस्तो परिवर्तन पाउनु भएको छ, कुराकानीको शुरूआत यसैबाट गरौं न।
हस्, धन्यवाद। त्यही त आज विश्व वातावरण दिवस, यसको सर्वप्रथम त सबैजनालाई शुभकामना दिन चाहन्छु र सबैजना चाहिँ यही वातावरणको लागि चाहिँ काम गरौँ भनेर भन्न चाहन्छु। र अब रह्यो अहिले विश्व विभिन्न वातावरणीय समस्याहरूबाट ग्रसित छन्, अब त्यसमा जलवायु परिवर्तन भए, त्यसपछि प्रदूषणका कुराहरू छन् होइन, लगायत अब भूक्षयको कुरा, अनि त्यसपछि आएर अब यो मास माइग्रेसन भन्छौँ जसले गर्दा अर्गनाइजेसन होइन, यो विभिन्न वातावरणीय समस्याहरूले चाहिँ ग्रसित रहेको छ। अब यो विश्वको हाम्रो यो ग्लोबल इकोनोमिक फोरमको एउटा रिपोर्ट अनुसार पनि विश्व चाहिँ अहिले मुख्य गरी तीनवटा वातावरणीय समस्याबाट चाहिँ ग्रसित छ। एउटा जलवायु परिवर्तन, अर्को चाहिँ यो वाटर रिसोर्सको सङ्कट, र त्यसपछि आएर चाहिँ यो मास माइग्रेसन भन्छौँ होइन, यो बसाइ सराई। र यसमा चाहिँ यो अब पछिल्लो समय विशेष गरी जलवायु परिवर्तनलाई चाहिँ संसारले सबैले हेरिरहेको विषय भएको हो। र यसमा हेर्दाखेरि नेपालको परिप्रेक्ष्यमा हेर्दाखेरि पनि जलवायु परिवर्तनले गर्दाखेरि विभिन्न किसिमका चाहिँ इस्युहरू चाहिँ होइन, असरहरू चाहिँ देखिएको छ भन्ने चाहिँ भन्न सकिन्छ। जस्तो हामीले केही वर्ष अगाडि चाहिँ नेपालको विभिन्न तापक्रमहरूको अवस्थाहरू हेरेका थियौँ, त्यसो गर्दाखेरि चाहिँ नेपालको तापक्रमहरू प्रति दशकमा चाहिँ झन्डै 4 डिग्री सेल्सियसले चाहिँ बढिरहेको छ भन्ने चाहिँ त्यो देख्न सकिन्छ है। भनेपछि 0.4 भन्छौँ है, 0.4 डिग्री सेल्सियस प्रति दशकको हिसाबले त्यो भनेको चाहिँ, अनि त्यसमा पनि अझ के छ भने उच्च हिमाली क्षेत्र चाहिँ बढी तापक्रम परिवर्तन भइरहेको क्षेत्र भनेछ, र यसले गर्दाखेरि यहाँ रहेका विभिन्न पारिस्थितिक प्रणालीहरूमा चाहिँ असर पर्न थालेको भन्ने हामीले देख्न र अध्ययनबाट चाहिँ निष्कर्षहरू निस्केका छन्। त्यसको प्रमुख असरहरू भनेको जस्तो यहाँ रहेको होइन, जस्तो अब जलस्रोत भयो, यहाँको पहाडी क्षेत्रहरूमा त्यहाँको कृषि क्षेत्र, त्यहाँ रहेको वनस्पति होइन, हरेक क्षेत्रमा चाहिँ यसको असरहरू पर्न सक्ने देखिन्छ। र त्यसबाहेक पनि अब हाम्रो जस्तो देशमा चाहिँ अब जहाँ चाहिँ अर्गनाइजेसन यो सहरीकरणहरू चाहिँ बढ्दै गइरहेको छ, मुख्य क्षेत्रहरूमा हेर्नुहुन्छ भने चाहिँ यहाँ स्पेसली अब यो प्रदूषण, वायु प्रदूषणको समस्याहरू चाहिँ उच्च माथि देखिन्छ। जस्तो काठमाडौँ उपत्यका नै हेर्ने हो भने कुनै कुनै समय होइन मौसममा चाहिँ उच्च होइन संसारकै सबैभन्दा बढी प्रदूषण युक्त चाहिँ क्षेत्र भनेर चाहिँ रेकर्ड गरिएको छ। त्यसबाहेक पनि हाम्रा अब शहरी क्षेत्रमा भएका खोला नाला यी क्षेत्रहरूमा पनि हरेक क्षेत्रमा चाहिँ असर परिराखेको चाहिँ देखिन्छ। अब यी विषयहरू मध्ये चाहिँ अब अलिकति यो जलवायु परिवर्तन अलि मुख्य विषयको रूपमा चाहिँ आएको छ। किन भन्दाखेरि यसले चाहिँ वातावरणको हरेक सेक्टर होइन हरेक तत्त्व यो फ्याक्टरहरूलाई चाहिँ हामीले कनेक्ट हुन्छ क्या होइन। एउटा कुनै पनि अब जस्तो भनौँ न तापक्रम परिवर्तन हुँदासाथ त्यसको असर भनेको चाहिँ हरेक पारिस्थितिक प्रणालीमा चाहिँ पर्ने हुन्छ, जसले गर्दाखेरि चाहिँ यो इस्यु चाहिँ मुख्य मुद्दाको रूपमा आएको छ। र यसले गर्दाखेरि अहिले अब हाम्रो चाहिँ अब तराई होइन झन्डै 60 मिटरदेखि लिएर अब संसारकै सबैभन्दा अग्लो क्षेत्र भएको चाहिँ यो क्षेत्र हो रिजन। त्यसले गर्दाखेरि चाहिँ यहाँ भएको विभिन्न किसिमको पारिस्थितिक प्रणालीहरूमा विभिन्न किसिमले चाहिँ असर पर्ने चाहिँ देखिन्छ।
यसैमा मैले जोडिहाले यहाँले भने जस्तै तराई पहाड र हिमाल सबै भौगोलिक हिसाबले सबै भूभागहरू हामीसँग छन्, तर हिजो आजकै कुरा हेर्ने हो भने तराईमा अत्याधिक गर्मी बढ़िसकेको छ, पनि हिमालहरू पग्लिरहेका छन् होइन, हिमतालहरू फुट्ने समस्याहरू देखिएका छन्। यसलाई त हामीले तत्काल समाधान गर्नुपर्ने हुन्छ। यो हामीहरूको तर्फबाट अथवा नेपालको तर्फबाट नेपालीले गर्न सक्छ या यसलाई चाहिँ यसको लागि अन्तर्राष्ट्रिय समुदायले नै गुहार्नुपर्ने हुन्छ या कहीँ गुहारे पनि समाधान हुन सक्दैन, के हुन्छ स्थिति?
होइन निश्चय पनि अब जस्तो यस्ता खालका समस्याहरू तापक्रम बढ्दो तापक्रम होइन अनि त्यसबाट पर्न जाने जस्तो हिमताल विस्फोटनको घटनाक्रमहरू जस्तो अब थालेको घटना भयो यता लामटाङको होइन गत वर्षको चाहिँ घटनाहरू यस्ता खालका चाहिँ विपदका यो चरम विपदका घटनाहरू चाहिँ बढिरहेको भन्ने चाहिँ हामीले देख्न सकिन्छ होइन। र अब यसलाई चाहिँ समाधानको लागि भन्यो भने मुख्य कुरा त अब हामी आफैले पहिलो काम भनेको हामी आफैले नै इनिसिएसन लिनुपर्ने हुन्छ, सुरुवात गर्नुपर्छ। त्यसपछि चाहिँ अब डेफिनेटली हामीसँग केही रिसोर्स अभाव हुनसक्छ त्यस्ता खालका कार्यहरू गर्नको लागि, त्यसका लागि अन्तर्राष्ट्रिय समुदाय होइन त्यताबाट चाहिँ सहयोग लिनुपर्ने हुन्छ, सहकार्य जस्तो अब भनौँ न सूचना आदान प्रदानकै लागि पनि हामीलाई अन्तर्राष्ट्रिय सहकार्य आवश्यक पर्छ। जस्तो फर इक्जाम्पल उदाहरण हेर्दाखेरि चाहिँ जस्तो गत वर्षको होइन यो लामटाङको रसागढीको चाहिँ घटना हेर्ने हो भने त्यहाँ चाहिँ त्यो घटनाको सुरुवात भनेको टिबेटन क्षेत्रमा भएको, तर प्रत्यक्ष त्यसको प्रत्यक्ष असर चाहिँ हामीलाई पर्यो भनेपछि त्यहाँनिर चाहिँ एउटा भनेको सूचनाको आदान प्रदान पनि महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भयो। त्यसपछि आएर अब त्यो त्यसको लागि समाधानका लागि आवश्यक पर्ने बजेटको कुराहरू हुन्छन् भनेपछि ती सबै कुराको लागि चाहिँ अब त्यसमा त्यति मात्र नभएर जस्तो अब कतिपय कुरामा चाहिँ प्राविधिक कुराहरू पनि हुन्छन् होइन, त्यो प्राविधिक कुराहरू अध्ययन अनुसन्धानको लागि पनि अन्तर्राष्ट्रिय सहयोग र सहकार्यहरू चाहिँ आवश्यक पर्छ। त्यस कारणले सुरुवात हामीबाट गर्नुपर्छ होइन, तर त्यसमा हामीले हाम्रो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग चाहिँ अवश्य पनि आवश्यक पर्छ।
यहाँले यो भन्दै गर्दाखेरि कार्बन उत्सर्जनमा नेपालको योगदान प्राय शून्य अथवा नगन्ने अथवा थोरै छ, तर पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार हाम्रा हिमालहरू अथवा हाम्रा हिमाली समुदायहरूले भोग्नु परेको छ। यो वातावरणीय अन्याय भनौँ न यसलाई, यो विरूद्धमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो उपस्थिति कसरी बलियो बनाउन सक्छ, हामीले त्यो बनाउन सकेका छौँ कि छैनौँ, हाम्रो स्थिति के छ?
निश्चय पनि अब जस्तो हामी भन्ने नै आएको जस्तो गत वर्षकै तथ्याङ्क हेर्ने हो भने 2025 नेपालले चाहिँ यो संसारको 0.08% यो ग्रिन हाउस ग्यास भन्छौँ होइन हरित गृह ग्यास चाहिँ उत्सर्जन गरेको छ संसारमा। त्यो भनेको चाहिँ एकदमै नगन्ने हो र यही विषयलाई चाहिँ अब हामीले बारम्बार विश्व मञ्चमा चाहिँ उठाइरहेको पनि अवस्था छ। र त्यसमा अब जस्तो एउटा चाहिँ अब लिस्ट डेभलपिङ कन्ट्रीको माध्यमबाट पनि उठाइराखेको छ होइन, र अब त्यसो भन्दै गर्दाखेरि अब हामी सधैँ पीडित छौँ त्यो अनि हामीलाई सहयोग गर्नुपर्छ भन्ने हिसाबले त्यो त्यसरी लबिङ गर्ने अथवा त्यसरी नेगोसिएसन गर्ने भन्दा पनि अब चाहिँ हामीले हाम्रो होइन रिसोर्स हाम्रो साधन स्रोतलाई चाहिँ देखाएर अनि त्यसपछि हामीले अन्तर्राष्ट्रिय जगतमा कसरी कन्ट्रिब्युट गर्न सक्छौँ, योगदान दिन सक्छौँ, त्यो हिसाबले चाहिँ एउटा कम्पिटेटिभ हिसाबले चाहिँ दावी गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। हामीले सधैँ मात्र जहिले पनि हामी गरिब छौँ होइन, अनि हामी कम हो गर्छौँ भन्ने त्यसरी चाहिँ अलिकति पेस गरिरहेको अवस्था छ। तर अब त्यो होइन, हामी एउटा हिमाली क्षेत्रमा बसेको बासिन्दाले चाहिँ संसारको पारिस्थितिक प्रणालीमा योगदान गरिरहेका छौँ। हामीले यहाँ हिमालमा बसेर चाहिँ हामीले होइन यहाँको वाटर रिसोर्सहरू जुन चाहिँ 2 बिलियन भन्दा बढी पपुलेसनको लागि चाहिँ होइन संरक्षण गरिरहेका छौँ भने त्यस बापत चाहिँ हामीले होइन त्यो सेवा बापत चाहिँ हामीले चाहिँ क्षतिपूर्ति पाउनुपर्छ भन्ने हिसाबले चाहिँ हामी अगाडि बढ्नुपर्छ। र अहिले पछिल्लो समय त्यस्तो खालको यो अन्तर्राष्ट्रिय ग्रान्डहरूको पनि व्यवस्था भएको छ होइन, र त्यसमा विशेष गरी अब हाम्रा प्राविधिकहरू, हाम्रा वैज्ञानिक होइन, अनि हाम्रो सरकारी तवरबाट चाहिँ यो मिलेर अब कसरी एउटा योग्य प्रस्तावना तयार गर्ने, प्रपोजल तयार गर्ने र त्यसलाई चाहिँ लगेर पेस गर्ने, जस्तो हामीले अब यो क्षेत्रमा हामी झन्डै 45% जति चाहिँ होइन वन जङ्गलहरू बचत गरेर राखेका छौँ। त्यो भनेपछि हाम्रो लागि कार्बन संचितिको एउटा ठुलो क्षेत्र हो। त्यसबाहेक पनि हामीसँग अपार रिन्युएबल रिसोर्सेसहरूको सम्भावनाहरू छन्, जस्तो अब हाइड्रो पावरकै कुरा छ होइन, सोलर इनर्जीहरूको कुरा छ भनेपछि त्यस बापत होइन स्वच्छ ऊर्जालाई चाहिँ प्रमोट गरेर हामीले कार्बन यो ट्रेडिङमा चाहिँ कसरी अगाडि बढ्ने त्यता पनि हामीले चाहिँ ध्यान दिनुपर्ने चाहिँ देखिन्छ।
जुन किसिमको विकासका कुरा गर्दाखेरि हामी अहिले पनि डोजर चलाउने अनि जंगल फडानी गर्ने कुराहरू, नदीको बाब परिवर्तन कुरा, यी कुराहरू भइरहेका छन् हाम्रो विकासको परिभाषा हेर्दाखेरि। दिगो विकासको अवधारणामा अझ नेपालमा पनि यो सम्बन्धी नीति लागू गरिएको अवस्थामा यसलाई व्यावहारिक रूपमा लागू गर्न सकिएको छैन। हामीले चाहिँ नीतिमा बनाएका छौँ जुन किसिमले चाहिँ विकास निर्माण काम गर्नुपर्ने हो त्यो अनुसार गर्न सकिरहेका छैनौँ। विकास र वातावरणको सन्तुलन मिलाउनको लागि हामीले कसरी अगाडि बढ्नु पर्ला? यहाँले यो अनुभव गर्नुभएको छ कि हामीले चाहिँ विकास र वातावरणको सन्तुलन नमिलेको हो कि भन्ने कुरा अनुभव गर्नुभएको छ?
हजुर, हामीले अलिकति यो विकासलाई कसरी चाहिँ डिफाइन गर्ने हाम्रो परिप्रेक्ष्यमा भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हुनसक्छ। जस्तो अब रोड बनाउनु त्यो मात्र पनि विकास होइन। अब हाम्रो अलिकति यो देशले हाम्रो एउटा स्पष्ट नीति चाहिँ हुनुपर्छ भन्ने लाग्छ। किन भन्दाखेरि विकासलाई अब अहिले हामी अन्तर्राष्ट्रिय होइन विभिन्न देशहरूसँग चाहिँ कम्पिटिसन गर्ने हिसाबले विकास गर्ने हो कि अथवा हामीले यो देशलाई होइन एउटा एकदमै प्राकृतिक रूपमा चाहिँ राखेर बरु होइन विभिन्न किसिमका जस्तो टुरिस्टहरू होइन जस्तो अब नेचर लभिङ होइन टुरिस्टहरू बिताउने होइन त्यो किसिमको चाहिँ विकास लैजाने त्यो त्यसमा चाहिँ हामी स्पष्ट हुनुपर्छ। होइन हामीले इन्फ्रास्ट्रक्चरहरू बनाएर होइन युरोप अमेरिका जस्ता ठुल्ठुला विकास निर्माण गर्ने हो भने त्यही अनुसार जानु पर्यो होइन, त्यो गर्ने बेलामा चाहिँ हामीले अब वातावरण पक्षलाई पनि समेट्दै जानुपर्छ है। होइन अब हामीले अहिले रहेको यहाँको यो प्राकृतिक स्रोत साधनहरूलाई संरक्षण गर्ने हामी अलि यो पूर्वीय दर्शन भन्छौँ नि होइन, पूर्वीय दर्शन अनुसार चाहिँ विकास गर्ने होइन त्यो तरिकाले हो भने चाहिँ हामीले त्यही तरिकाले अब जस्तो ठुल्ठुला इन्फ्रास्ट्रक्चरहरू नबनाउने होइन, जति हुन्छ चाहिँ यहाँ प्राकृतिक हिसाबले त्यस्तो खालका चाहिँ अब जस्तो नेचर बेस्ड सल्युसनहरूलाई खोज्ने होइन, अनि त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय उमा चाहिँ पर्यटकीय हिसाबले चाहिँ ल्याउनको लागि चाहिँ त्यसलाई प्रमोदन गर्ने होइन, यस्ता यस्ता खालको चाहिँ गर्नुपर्ने हुन्छ। तर हामी स्पष्ट हुनुपर्ने चाहिँ के हो भने हामी कुन होइन विकासको मोडेलबाट चाहिँ जाने होइन, त्यो कुरामा चाहिँ हामी स्पष्ट हुनुपर्छ। जस्तो कतिपय अब अहिले संसार एकदमै यो एन्थ्रोपोजेनिक टाइम भन्छ कि होइन, यो मानवले चाहिँ एकदमै डोमिनेट गरेको समय होइन, यो समयमा चाहिँ हामी अब कतिपय चाहिँ जस्तो विभिन्न देशका उनीहरू एकदमै नेचरसँग चाहिँ क्लोजली चाहिँ बसेर केही समय भए पनि टाइम कटाउन चाहन्छन् भनेपछि त्यस्तो खालको टुरिस्ट पर्यटकहरूलाई लिएर आउने गरी चाहिँ हामीले त्यो किसिमको इन्फ्रास्ट्रक्चरहरू चाहिँ हामीले डेभलप गर्ने हो कि होइन, त्यसमा चाहिँ हामी स्पष्ट हुनुपर्छ।
यो जलवायु परिवर्तनका कुराहरू, वातावरणीय परिवर्तनका कुराहरूलाई हेर्दाखेरि जुन विश्वमा विकासका मोडेलहरू छन् नि यसलाई पनि केही परिमार्जित गर्नुपर्ने अथवा कि फरक ढङ्गले सोच्नुपर्ने बेला आ हो के यस्ता कुरा बहस हुन्छ नि हुँदैनन् बौद्धिक सरकारमा?
होइन, अब यसमा बहस हुनलाई अलिक ढिला भइसकेको जस्तो लाग्छ मलाई। किन भन्दाखेरि अब संसारको अधिकांश देशहरू होइन यो औद्योगिक कम्पिटिसनमा होइन त्यसमा चाहिँ लागिसकेका छन् होइन, अनि एउटा हामी एकदमै चरम हुन्छ नि अवस्थामा चाहिँ पुगिसकेको चाहिँ देख्न सक्छौँ होइन। र अब हामीले चाहिँ अहिले पछिल्लो समय हेर्ने भनेको चाहिँ हाम्रो डेभलपिङ कन्ट्रीहरू त्यसमा चाहिँ बढी हेरिराखेका छौँ होइन। तर हामी अब डेभलपिङ कन्ट्री अहिले मैले भने जस्तै हामी डेभलपिङ कन्ट्रीहरूले चाहिँ अब त्यो विकासशील होइन विकास भइसकेका देशहरूबाट चाहिँ सिकेर होइन अब चाहिँ यो होइन अन्तर्राष्ट्रिय कम्पिटिसन र यो इन्फ्रास्ट्रक्चर होइन औद्योगिकरणको घोडबाजीमा चाहिँ नलागिकन होइन यो वातावरण मैत्री विकास कसरी गर्ने, किन भन्दाखेरि हामीसँग अहिले त्यो किसिमको चाहिँ लर्निङ पनि भइसकेको अवस्था छ। जस्तो यो केही वर्षको तथ्याङ्कहरू हेर्नुहुन्छ भने हामीले यो हरित गृह ग्यासलाई उत्सर्जन नगरिकन पनि होइन जस किन भन्दाखेरि हरित गृह ग्यास भनेको त जलवायु परिवर्तनको प्रमुख कारण हो नि होइन, त्यस्तो खालको चाहिँ हरित गृह ग्यासहरू उत्सर्जन नगरिकन पनि हामीले विकास गर्न सकिन्छ। यो जिडिपी भन्छौँ होइन आर्थिक अवस्थालाई चाहिँ नाप्ने होइन जिडिपी चाहिँ हामीले बढाउन सक्छौँ है, हरित गृह ग्यास घटाएर घटाएको अवस्थामा पनि जिडिपी बढाउने होइन, भनेपछि यस्तो खालको गर्न सकिन्छ भन्ने चाहिँ अहिलेको यो पछिल्लो तथ्याङ्कहरूले पनि देखाएको छ, वैज्ञानिक अध्ययनहरूबाट देखिएको छ। भनेपछि हामी डेफिनेटली वातावरणलाई असर नगरिकन चाहिँ कसरी विकास गर्न सकिन्छ होइन, त्यो कुरामा चाहिँ हामी डेफिनेटली ध्यान दिनुपर्ने हुन्छ, विशेष गरी अब हामी जस्तो डेभलपिङ कन्ट्रीहरूले।
यस्तो कुरामा त यहाँहरू प्राज्ञिक क्षेत्रमा काम गर्ने व्यक्तिहरू, त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरू पनि छन्, योसँग काम गर्ने विभिन्न संस्थाहरू पनि छन् होइन, यसमा चाहिँ वातावरणीय समस्याहरूको अध्ययन अनुसन्धानमा यहाँहरूको पनि भूमिका महत्वपूर्ण हुन्छ। यस्ता कुराहरू नीति निर्माण तहमा अथवा नीति बनाउँदाखेरि यहाँहरूको पनि सहयोगको महत्वपूर्ण भूमिका हुन्छ। यी सल्लाहहरू दिनुहुन्न यहाँहरू अथवा परामर्श हुन्छ कि हुँदैन?
होइन, त्यो हुन्छ नै हुन्छ, किन भन्दाखेरि अब अलिकति अब मैले अघि पनि भने जस्तो हाम्रो जस्तो यो विकासशील हुन्छ नि देशमा चाहिँ अलिकति यो वातावरणीय इस्युहरू कम प्राथमिकताको क्षेत्रमा पर्छन् होइन, त्यसले गर्दाखेरि अलिकति कम कामहरू भइरहेको चाहिँ देखिन्छ। तथापि अहिले पछिल्लो समय होइन हामीले विकासको क्रममा चाहिँ वातावरणलाई जोड्दै जानुपर्छ र सकेसम्म वातावरण मैत्री हुनु हरेक कुरा चाहिँ वातावरण मैत्री हुनुपर्छ भन्ने हिसाबले चाहिँ त्यसरी कामहरू भएका छन्। र त्यो हुने र जस्तो अब नीति निर्माणै भनौँ न होइन तयार गर्ने बेलामा चाहिँ अहिले पछिल्लो समय चाहिँ अब विश्वविद्यालयहरू पनि संलग्न छन् होइन, त्यो जस्तो अब हाम्रो वातावरण नियमावलीहरू बनाउने बेलामा, ऐनहरू बनाउने बेलामा होइन, यो जलवायु परिवर्तनको नीति यसको कार्यान्वयन गर्न कार्यविधिहरू बनाउने होइन लगायत यी प्रक्रियाहरूमा चाहिँ अहिले पछिल्लो समय निश्चय पनि हाम्रो भएका छन्। र अब यसरी हेर्दाखेरि चाहिँ के हुन्छ भने डकुमेन्ट चाहिँ बनिसकेको छ, नीति निर्माण चाहिँ बनेको छ, तर अब त्यसलाई मेन अहिले हाम्रो पछिल्लो समयमा च्यालेन्ज भनेको चाहिँ त्यसलाई इम्प्लिमेन्टेसन गर्ने होइन त्यसमा छ। त्यस कारणले अब त्यो इम्प्लिमेन्टेसनमा चाहिँ अब खासै हाम्रो अहिले पछिल्लो समय विश्वविद्यालयको भूमिका अलिक कमै हुन्छ होइन। हजुर
हजुर, अब यो कुरा गर्दै गर्दाखेरि जुन किताबी ज्ञान र यथार्थ कुराहरू हुन्छ नि त्यसलाई चिन्नको लागि पनि यहाँहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ, धेरै विद्यार्थीसँग यहाँको सम्बन्धी हुन्छ, भविष्यका चाहिँ कर्णधारहरू उहाँ यो वातावरणसम्म सम्बन्धित उहाँले पनि काम गरिराख्नु भएको छ। यसरी हेर्दाखेरि किताबी ज्ञान र मैदानको वास्तविकता बीच खाडल पुर्नको लागि यहाँहरू जस्ता प्राज्ञिक संस्थाले कसरी काम गर्दै हुनुहुन्छ?
यही अब वातावरण समस्यालाई नै प्रमुख होइन प्राथमिकता दिएर अहिले अब विश्वविद्यालयहरूमा वातावरणसँग सम्बन्धित जलवायु परिवर्तन लगायतका विपदका होइन पाठ्यक्रमहरू चाहिँ समावेश गरेर त्यही किसिमको कार्यक्रमहरू चाहिँ अहिले लागू भइरहेको अवस्था छ। जस्तो अब हामीले नेपालकै परिप्रेक्ष्यमा हेर्ने हो भने 2001 मास्टर्स प्रोग्राम इन्भाइरोमेन्ट साइन्समा त्रिभुवन विश्वविद्यालय अन्तर्गत चाहिँ खोलेर चाहिँ काम भइरहेको छ, जसले चाहिँ अब यहाँको यो वातावरण समस्यामा होइन एड्रेस गर्नको लागि चाहिँ सहयोग पुगोस् भन्ने हिसाबले नै सुरु भएको हो। अब हामीले 2001 चाहिँ मास्टर्स प्रोग्रामबाट चाहिँ जनशक्तिहरू चाहिँ उत्पादन भइरहेको छ, अब ती होइन उच्च स्तरका जनशक्तिहरूलाई चाहिँ कसरी चाहिँ हाम्रो यो जस्तो बनेका नीति निर्माणहरू होइन त्यसलाई चाहिँ इम्प्लिमेन्टेसनमा चाहिँ लागू गर्ने त्यतापट्टि चाहिँ अलिकति हामी ध्यान दिनुपर्ने चाहिँ देखिन्छ। जस्तो अब हुन त अब हाम्रो वातावरण एन नियमावलीले पनि केही व्यवस्थाहरू चाहिँ गरेको छ, तर त्यो अघि भनेको जस्तै इम्प्लिमेन्टेसनमा चाहिँ हामी एकदमै कमजोर छौँ। जस्तो उत्पादन जनशक्ति उत्पादन भइरहेको छ, पाठ्यक्रमहरू होइन अहिलेको समय सापेक्ष पाठ्यक्रमहरू हामीले लागू गरेर चाहिँ आवश्यकता के छ त्यो कुराहरूलाई चाहिँ दिन खोजेको छ होइन। तर अब मुख्य कुरा चाहिँ अब यहाँ आयो हाम्रो सरकारी होइन सरकारी पक्षबाट चाहिँ कसरी त्यसलाई चाहिँ लागू गर्ने होइन र त्यो जस्तो हाम्रो आवश्यकता अनुसार चाहिँ त्यो जनशक्तिलाई कसरी चाहिँ युज गर्ने प्रयोग गर्ने होइन त्यता चाहिँ ध्यान दिनुपर्ने हुन्छ।
यहाँले नीतिको कुरा गर्नुभयो नि सर, नीति नियमका कुराहरू हाम्रो कतिको पर्याप्तता छ, अझै सुधार गर्नुपर्ने छ या लागू गर्न सक्यो भने पनि त्यसले पनि समाधान गर्न सक्छ?
होइन म त एकदमै सजिलोसँग भन्दाखेरि चाहिँ अहिलेको नीति निर्माण हामीले अवश्य पनि पर्याप्त छ, त्यसलाई लागू गर्नुपर्ने चाहिँ हामीले तत्काल अहिले आवश्यकता हो।
अनि पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यका लगायत नेपालका अन्य प्रमुख शहरहरू विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सूचीमा हामी सुन्ने गरेका छौँ, समय समयमा तथ्याङ्कहरू पनि आउने गरेका छन्। एउटा वातावरणविदको हिसाबले एउटा वैज्ञानिकको नजरमा हेर्दाखेरि के कारणले होला, हाम्रो यो भूगोलको कारणले अब यस्तो हो अथवा हाम्रा सवारी साधन नै त्यस्ता हुन् या अन्य केही प्राविधिक कारणले गर्दाखेरि हामी यस्तो जोखिममा छौँ, के देखिन्छ?
होइन त्यसलाई दुवै तरिकाले चाहिँ व्याख्या गर्न सकिन्छ।
हजुर,
एउटा त भूगोल पनि एउटा कारक रूपमा छ, जस्तो अब हामी अलिकति समथर भूभागबाट अलिक माथिल्लो क्षेत्रमा रहेको यो क्षेत्र हो यो होइन नेपालको, अब भन्ने हो भने चाहिँ सबै इन्डियन प्लेटको होइन साउदर्न पार्टमा पर्छ, जहाँ चाहिँ यो हावाको गतिहरू पनि त्यही त्यो दिशातिर चाहिँ बहने हुन्छ, अनि त्यो एउटा कारण पनि भयो। अर्को भनेको चाहिँ अब अलिकति हाम्रो यो अहिलेको सहरीकरण हुन्छ नि,
हजुर,
त्यसमा पनि ध्यान दिनुपर्ने हुन्छ। अहिले हुन त अब हामीले पछिल्लो समय चाहिँ यहाँ प्रयोग हुने सवारी साधनहरू सबै चाहिँ होइन अन्तर्राष्ट्रिय स्तरकै छन्, अन्तर्राष्ट्रिय मापदण्डकै छन् होइन, तिनीहरूबाट खासै त्यस्तो होइन, तर पनि हाम्रो अब यो विकासको चरणले गर्दाखेरि चाहिँ पर्फेक्ट हुन्छ नि, एउटा राम्रो हाई क्वालिटीमा चाहिँ यो जस्तो रोडहरू नबनिसकेको अवस्था होइन, अनि त्यसपछि आएर त्यहाँको वायु प्रदूषणहरूको लागि कम गर्नको लागि चाहिँ उपकरणहरूको जडान नभइसकेको अवस्था होइन, यो विभिन्न कारणहरूले गर्दाखेरि पनि अवश्य पनि यो वायु प्रदूषणहरूको समस्याहरू चाहिँ बेला बेलामा देखिने गर्छ। तर अब यो स्पेसली अब काठमाडौँ होइन लगायत हाम्रो प्रमुख सहरहरूमा देखिने भनेको चाहिँ यो बढी चाहिँ सिजनल चाहिँ बढी अझ देखिन्छ कि, कुनै अब कुनै सिजनमा चाहिँ बढी उच्च देखिने, कुनैमा चाहिँ अब अन्यमा चाहिँ सामान्य नै हुन्छ। यो चाहिँ अब भौगोलिक कारणले पनि त्यसमा चाहिँ भूमिका खेलेको छ।
यहाँले बसाइ सरेका कुरा गर्नुभएको थियो, पछिल्लो समय हाम्रो चाहिँ पहाड़बाट तराईतर्फ बसाइ सर्ने क्रम बढेको छ, अब यो तथ्याङ्कले पनि देखाउँछ। हिजोको दिनमा चाहिँ तराईमा जमिनहरू पनि खाली थिए, जंगल पनि थियो, फडानी गरेर चाहिँ तराईमा चाहिँ बढी बस्ने पहाड़हरू रित्तिँदै गएका छन्। तर जंगली हिसाबले हेर्ने हो भने रित्तिएका ठाउँहरूमा जंगल भएर पनि त्यसलाई पूर्ति गर्नुपर्ने हो, तर त्यो हुन सकेको छैन नि।
अहिले पछिल्लो अध्ययनबाट हेर्नुहुन्छ भने त्यो बछासराई चाहिँ बढेको डेफिनेटली हामीले देख्न सक्छौँ, जस्तो अब हाम्रो प्रमुख सहरी क्षेत्रहरूमा हेर्नुहुन्छ भने र तराई क्षेत्रहरू हेर्नुहुन्छ भने सबै पहाडबाट गएर चाहिँ होइन बिहान बछासरी सरेको अवस्था चाहिँ छ, त्यो त स्पष्ट रूपमा देखिने कुरा हो। र त्यसो गर्दाखेरि चाहिँ स्पेसली अब यो उच्च हिमाली क्षेत्र अनि हाम्रो यो मध्य पहाडी क्षेत्रहरूमा जहाँबाट चाहिँ बछाइ सरेको छ, त्यो क्षेत्रमा चाहिँ केही हराभरा भएको अनि फेरि त्यसपछि त्यहाँ भेजिटेसनहरू बढेको भन्ने चाहिँ त्यो हाम्रो वैज्ञानिक तथ्यले पनि देखिन्छ। तर पनि हामीले यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने, जस्तो अब पहिला चाहिँ हाम्रो यो बसाइसराईको साथसाथै जनसङ्ख्या पनि त हाम्रो वृद्धि भइरहेको छ होइन, जनसङ्ख्या वृद्धि हुँदाखेरि हाम्रो यो प्रयोग गर्ने यो मानव फुट प्रिन्ट भन्छौँ हामीले होइन, हाम्रो फुट प्रिन्ट पनि बढेको छ, अनि जसले गर्दाखेरि अब जस्तो त्यो सबै जमिनहरू केही कुनै न कुनै तरिकाले चाहिँ मानवीय गतिविधिमा चाहिँ प्रयोग भइरहेको अवस्था छ, त्यसले गर्दाखेरि भने जस्तो क्वालिटीमा चाहिँ त्यो अब वन जङ्गलहरू होइन हराभरा नभएको चाहिँ अवस्था छ होइन। अब यहाँ फेरि अर्को एउटा चाहिँ अब हामीले माथिबाट यो ढाकेको मात्र देखिन्छ, अलिकति कहिलेकाहीँ चाहिँ हामीले वन जङ्गलको क्वालिटीमा पनि ध्यान दिनुपर्ने हुन्छ
होइन,
त्यहाँको कस्ता खालको चाहिँ काठहरू छन्, दाउरा कस्तो छ, त्यसले वन त्यहाँ रहेको वनस्पति होइन अनि त्यहाँको वन्यजन्तुहरूलाई कसरी चाहिँ संरक्षण प्रदान गरिरहेको छ त्यो कुरा पनि ध्यान दिनुपर्ने हुन्छ। तर डेफिनेटली अहिले यो पछिल्लो समय स्पेसली यो सेटेलाइट भन्छौँ भू उपग्रहको तस्विरहरूको अध्ययन गर्दाखेरि चाहिँ नेपालमा यो भेजिटेसनको चाहिँ क्षेत्र चाहिँ बढेको छ भनेर देख्न सकिन्छ।
जलवायु परिवर्तनले गर्दाखेरि हिमाल पग्लिए त्यसले गर्दाखेरि हाम्रो बाली नालीहरूमा पनि असर परेको छ। मुस्ताङका स्याउका कुराहरू, आलुका कुराहरू, त्यसै गरेर पहाड़मा हुने बालीका कुराहरू, तराईमा हुने बालीका कुराहरू, यी समस्याहरू देखेका छन्। यसले गर्दाखेरि कतै हाम्रो परम्परागत किसिमले जुन पाइने बाली नाली फलफूलहरू नष्ट हुने हुन् कि भन्ने समस्या छ, यसलाई जोगाउनु पर्ने हुन्छ। हामी अहिलेको अवस्थामा हाम्रो प्रयासले यी जोगाउन सक्छ कि सक्दैन, के छ स्थिति
अहिले? यो ग्लोबलाइजेसनको कन्टेक्स्टमा चाहिँ हेर्ने हो भने एकदम कठिन छ। जस्तो तपाईँले भन्नुभएको चाहिँ हाम्रो कृषि क्षेत्रमा यहाँको होइन रैथाने बिउ बिजनहरू लगभग लोप भइसकेको अवस्था छ होइन। अब फेरि हाम्रो रैथाने भन्दा साथ अलिकति हामीले के भन्छौँ भन्दाखेरि यो उत्पादन कम हुन्छ भन्ने हिसाबले कृषक आफैले पनि त्यसलाई छोडेर होइन जुन चाहिँ उत्पादन बढी हुन्छ त्यस्तो खालकोलाई चाहिँ बढी होइन प्रमोट गर्ने, त्यसलाई युज गर्ने चाहिँ त्यस्तो खालको चाहिँ अहिले परम्परा छ। अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो रैथाने होइन बिउ बिजनहरू चाहिँ लोप भइसकेको र हुन लागेको अवस्थाहरू चाहिँ देख्न सकिन्छ। अब यसमा चाहिँ अलिकति हामीले अलिकति स्ट्राटेजिकली पनि कसरी चाहिँ त्यसलाई संरक्षण गर्न सकिन्छ त्यसमा लाग्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तो अब हुन त केही अब जस्तो यो सिड ब्याङ्कहरूको कन्सेप्टहरू ल्याएर त्यसले यहाँको रैथाने है बिउ बिजनलाई चाहिँ संरक्षण गर्नुपर्छ र त्यसलाई प्रमोट गर्नुपर्छ भनेर त्यसरी अहिले केही चाहिँ सुरुवात पनि भएका छन्। तर अब हामीले हेर्दाखेरि के हो भने हाम्रो कतिपय ठाउँहरू स्टिल होइन हामी अर्ग्यानिक अवस्थामै छौँ क्या होइन। भनेपछि त्यस्तो ठाउँलाई चाहिँ रोजेर कमसेकम त्यहाँ चाहिँ संरक्षणको प्रयासहरू चाहिँ हामीले गर्नुपर्छ।
समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नारा रहेको छ। यसले हेर्दाखेरि विश्वव्यापी नाराको दृष्टिकोणले हेर्दाखेरि यो चाहिँ नेपालको मात्र समस्या नभएर विश्वव्यापी रूपमा यस्तै समस्या देखियो। हामी नेपालको सन्दर्भमा कुरा गर्दाखेरि डोरजर चल्यो, वन फडानी भएका कुराहरू गरिरहेका छौँ। आखिर प्रवृत्ति त संसारमा सबै ठाउँमा एउटै किसिमको रहेछ नि होइन?
हजुर, निश्चय पनि अहिले प्रविधिहरू यो किनभने धेरै अघि पनि भने मैले यो ग्लोबलाइजेसनको कन्टेक्स्टमा होइन कुरा गर्दाखेरि संसारभरि त्यो प्रविधिहरू सजिलैसँग चाहिँ यताउता जान सक्ने अवस्था छ होइन। जहाँ डेभलप भए पनि होइन त्यो त्यसलाई हामीले सजिलै एडप्ट गर्ने होइन त्यसलाई प्रयोग गर्ने त्यस्तो खालको चाहिँ गर्न सक्ने अवस्था अहिले छ। त्यसमा चाहिँ केही फरक छैन, फरक छैन। अब भनौँ न अहिले अब हामीले नै हाम्रै देशमा हेर्ने हो भने चाहिँ हामीले हरेक प्रविधिहरू होइन त्यो सबै कुराहरू चाहिँ हामीले बाहिरबाट नै इम्पोर्ट गरिराखेका छौँ होइन। भनेपछि यो कन्टेक्स्टमा चाहिँ अब यसलाई कसरी चाहिँ बेस्ट तरिकाले चाहिँ युज गर्ने हाम्रो लागि जुन चाहिँ प्रविधि बेस्ट हो होइन, हामीले विकासको मोडेल छनौट गर्दै गर्दाखेरि चाहिँ कुन प्रविधि चाहिँ हाम्रो लागि चाहिन्छ त्यो कुराहरूमा चाहिँ अलिकति हामीले ध्यान दिनुपर्ने हुन्छ।
हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा वातावरण संरक्षणको कुरा गर्दाखेरि हामी सरकार वा अन्य कुनै सरकारी निकाय कुनै संस्थाले मात्र देखाउने गरेका छौँ, तर यसमा आम नागरिक, विद्यार्थी अथवा सर्वसाधारण सबैको भूमिका महत्वपूर्ण हुन्छ। आफ्नो आफ्नो भान्सा, आफ्नो घर, आफ्नो दैनिक जीवनशैलीमा कस्तो परिवर्तन ल्याउन सक्यो भने हामी वातावरण जोगाउन सक्छौँ, वातावरण अथवा जलवायु परिवर्तनमा योगदान दिन सक्छौँ। आजको दिनमा आम नागरिकले गर्नुपर्ने कर्तव्य के हो वातावरण जोगाउनको लागि, बताइदिनु न।
वातावरण सबैको लागि चाहिन्छ होइन, अनि वातावरण नभइकन हामी होइन एउटा स्वस्थ अवस्थामा रहन सक्दैनौँ। जब चाहिँ स्वस्थ वातावरण हुन्छ तब हामी स्वस्थ रहन सक्छौँ होइन। भनेपछि अब यो स्वस्थ वातावरण कायम गर्नको लागि चाहिँ हरेक हिसाबले चाहिँ हामीले योगदान पुर्याउन सक्छौँ। जस्तो अब व्यक्तिगत तवरबाटै पनि हामीले वातावरणलाई होइन हानि नहुने किसिमले चाहिँ गर्न सकियो होइन। जस्तो अब फोहोर मैलाको कुराहरू छ भने फोहोर मैलाको लागि कसरी व्यवस्थापन गर्ने हामीले व्यक्तिगत तवरबाटै त्यो व्यवस्थापन गर्न सक्छौँ। त्यसले गरेर अब हामीले प्रयोग गर्ने ऊर्जाहरू कुन चाहिँ प्रयोग कुन किसिमको चाहिँ ऊर्जा प्रयोग गरिरहेका छौँ, नवीकरणीय गरिरहेका छौँ कि होइन, अथवा पेट्रोलियम यो फोसिल फ्युल बेस्ड चाहिँ गरिरहेका छौँ कि होइन। हाम्रो हरेक आनी बानी त्यसले चाहिँ हाम्रो वातावरण संरक्षण र त्यसको प्रवर्तनमा चाहिँ सहयोग पुग्ने हुन्छ। र कतिपय कामहरू चाहिँ हामीले इन्डिभिजुअल तवरबाट भन्दा पनि एउटा सङ्गठित तरिकाले होइन अथवा भनौँ न सरकारी स्तरबाटै पनि गर्नुपर्ने हुन्छ। र विशेष गरी त्यो गर्नको लागि चाहिँ हाम्रो अब समुदाय राष्ट्रको लागि चाहिँ कस्तो खालको चाहिँ कार्य गर्ने हो त्यसमा डेफिनेटली हामीले इन्डिभिजुअलले पनि होइन सपोर्ट गर्न सक्छौँ। र त्यो हिसाबले चाहिँ अब जस्तो अहिले अघि हामीले सुरुमा पनि कुरा गऱ्यौँ पहिलो भनेको चाहिँ अब यो सबै चेत होइन एउटा हामी हुन त अब अहिले पछिल्लो समय वातावरणलाई संरक्षण गर्नुपर्छ, वातावरण हाम्रो लागि नै हो भन्ने चाहिँ त्यो किसिमको चेतना त अब भइसकेको छ। तथापि त्यसलाई हामीले अघि भनेको जस्तै कार्यान्वयन हुन्छ नि, जस्तो अब कतिवटा मलाई थाहा भए पनि मैले फोहोर गरिराखेको त्यस्तो खालको चाहिँ अवस्था छ होइन, भनेपछि त्यसमा चाहिँ हामीले व्यक्तिगत तौरबाट चाहिँ सुधार गर्न सकिन्छ र देशको लागि वातावरणको लागि होइन कसरी चाहिँ होइन के चाहिँ आवश्यकता छ त्यसको पहिचान गरेर ती कुराहरूलाई चाहिँ साह्रै समाधान गर्दै जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। हरेक अब स्पेसली अब यो निर्माणको अवस्थामा होइन हामीले कुनै पनि भौतिक संरचनाहरू निर्माणको अवस्थामा चाहिँ त्यसले अथवा हामीले भनौँ उद्योग धन्दाहरू चाहिँ सुरुवात गर्ने क्रममा चाहिँ त्यसले वातावरणलाई कतिको चाहिँ असर पार्न सक्छ र त्यसलाई चाहिँ अब त्यो असरलाई चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ हामीले के उपाय गर्ने, किन भन्दाखेरि अहिले प्रविधि सजिलैसँग चाहिँ एभाइलेबल छ होइन पाइन्छ, भनेपछि त्यो प्रविधिलाई युज गरेर चाहिँ घट होइन प्रदूषण घटाउने वातावरणलाई चाहिँ नोक्सान हुनबाट चाहिँ जोगाउने होइन ती कुराहरूमा चाहिँ हामी इन्डिभिजुअल र सामुदायिक समूह सामूहिक रूपमा पनि हामी लाग्न सक्छौँ।
हुन्छ सर, समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस् धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डाक्टर सुदीप ठकुरीसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।